आदरणीय श्रोताहरुमा हार्दिक नमस्कार कार्यक्रम हाम्रो चौतारीबाट श्रोताहरुमा विदितै छ यो कार्यक्रम न्यूजील्याण्ड नेप्लीज एसोसिएसनले सञ्चालनमा ल्याएको छ र निरन्तर रूपमा हरेक शुक्रबार साँझ सुन्न सकिन्छ प्लानेट एफएम को 104.6 बाट र अनलाइन पनि सुन्न सकिन्छ planetaudio.org.nz मा गएर र साथै न्यूजील्याण्ड नेप्लीज एसोसिएसन को वेबसाइट nzna.org.nz मा गएर पनि सुन्न सकिन्छ आज श्रोताहरू मे महिनाको 7 तारिख सन् 2021 र नेपाली क्यालेन्डर अनुसार वैशाख महिनाको 24 गते 2078 साल र आज शुक्रबार हो आजको कार्यक्रममा पनि केही जानकारी अनुरोध तथा नेपाली गीत संगीत एउटा सान्दर्भिक कुराकानी वा अन्तर्वार्ता पनि समावेश छ जुन न्यूजील्याण्डमा बस्ने हामी सबै नेपालीहरूलाई सरोकार राख्दछ त्यो हो आउँदो 29 मे शनिबारका दिन एभरेस्ट डेको सन्दर्भमा उक्त कार्यक्रमका संयोजकसँग गरिएको कुराकानी सर्वप्रथम कार्यक्रमको शुरूआतमा एउटा पूर्वेली नेपाली गीत सुनौ गर्रा नृत्यको गीत छ घिन्ताङ घिन्ताङ मादल बज्यो कोशी किनारैमा स्वर छ दिल रसिल नवीन कुमार खड्का र कमल बहादुर खत्रीको यो पूर्वेली भाकाको लोकप्रिय र उत्कृष्ट गीत हो यस्ता मौलिक गीतलाई हामीले सुन्नुका साथै सम्वर्धन पनि गर्नुपर्दछ त्यसैले हाम्रा कार्यक्रममा यस्ता मौलिक भाकाका लयका गीतहरूलाई हामी प्राथमिकताका साथ समावेश गर्दछौं श्रोताहरू सुनौ उक्त गीत यो गीतपछि कुराकानी प्रस्तुत गर्नेछौं श्रोताहरू हामी मध्ये कति साथीहरूले फेसबुक मार्फत इमेल मार्फत सूचना पाएकै छौं कि आउँदो 29 मे 2021 शनिबारका दिन न्यूजील्याण्डको अकल्यान्ड स्थित माउन्ट रस्किल वार मेमोरियल हलमा दिउँसो 12 बजेदेखि एभरेस्ट डे अर्थात सगरमाथा दिवसको आयोजना हुँदैछ। यो आयोजना गैर आवासीय नेपाली संघ न्यूजील्याण्डको संयोजकत्वमा विभिन्न संघ संस्थाहरूको सहकार्य तथा सहभागितामा सम्पन्न हुँदैछ। यसबारे सम्पूर्ण श्रोताहरूमा यो सगरमाथा दिवस मनाउनुका उद्देश्यहरू यसका पृष्ठभूमि आर्थिक पक्ष लगायत विविध जानकारीका लागि उक्त एभरेस्ट डे आयोजना समितिका संयोजक राज महर्जनजीलाई निम्ति आएका छौं। सुरु गरौं उहाँसँगको कुराकानी। राज महर्जनजी, तपाईँलाई कार्यक्रममा स्वागत गर्दै म प्रश्न सुरु गरिहाल्छु। यो एभरेस्ट डे आयोजनाको पृष्ठभूमि तथा उद्देश्य बारे अलिकति प्रकाश पारिदिनुहोस् न पहिला।
श्रीधर दाई, धन्यवाद। सबैभन्दा पहिला मलाई यहाँ स्टुडियोमा निम्ताइदिनु भयो र यो कार्यक्रमको बारेमा जानु अगाडि म अहिले नेपालमा जुन अलिकति असहज परिस्थिति सृजना भइरहेको छ त्यसलाई मैले एकचोटि एक्नोलेज गर्न चाहे। हामी एकदमै अवेर छौँ र यहाँ विदेशमा बसे पनि हाम्रो मन नेपालमै हो र हामी मोनिटर गरिरहेछौँ त्यहाँको परिस्थिति के हुन्छ।
जरुर पनि हो राजी।
र त्यसपछि न्युजिल्यान्ड नेपाली एसोसिएसनलाई यहाँ हाम्रो आयोजकको हिसाबले मलाई बोलाइदिनु भएकोमा आयोजकहरूको तर्फबाट हार्दिक धन्यवाद। र यही बेलामा मैले हाम्रो गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको कार्य समितिको साथीहरूलाई पनि मलाई एउटा विश्वास गरेर यो जिम्मेवारी दिनुभएकोमा र केही गरेर देखाउने मौका दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छु। र त्यसका साथै यो हाम्रो पार्टनरहरू जुन हिमालयन ट्रस्ट ले हामीलाई सहकार्य गर्ने मौका दिनुभएको छ, त्यस्तै नेपाली दूतावास क्यानबेराले पनि हामीलाई सहकार्य गर्ने मौका दिनुभएको छ। र त्यसका साथसाथै न्युजिल्यान्डभरिका हाम्रा नेपाली संघ संस्था हामीसँग जोडिन आइपुग्नु भएको छ, त्यसको लागि फेरि एकपल्ट आयोजकको तर्फबाट म हार्दिक धन्यवाद दिन चाहन्छु। हजुर दाईले एभरेस्ट डेको बारेमा अलिकति प्रकाश पार्नलाई मलाई अनुरोध गर्नुभयो। म सुरुमा चाहिँ यो एभरेस्ट डे के हो, हामीले किन मनाउँदैछौँ, यो बेसिक केही यसको आस्पेक्टबाट सुरु गरौँ होला। एभरेस्ट डे भन्ने बित्तिकै यो सगरमाथा दिवस हामीले नेपालीमा यसलाई यसरी बुझ्ने गरेका छौँ र यसको मनाउनुको मेन कारण चाहिँ पहिलोपल्ट सगरमाथा चोमुलोङमा एभरेस्ट समिट गरिएको अथवा चुचुरोमा पुगिएको 1953 मे 29 दिन सरेनमन हिलारी र तेन्जिङ नोर्गे शेर्पा त्यसको चुचुरोमा सफलतापूर्वक पुग्नुभएको हो र त्यही दिनलाई एउटा अचिभमेन्टको रूपमा हामीले सेलिब्रेट गर्नको लागि र अनर गर्नको लागि यी दुई असाधारण व्यक्तित्व जुन चुचुरोमा पुग्नुभयो उहाँहरूलाई एक्नोलेज गर्नको लागि रेस्पेक्ट पे गर्नको लागि हामी नेपाली भएको नाताले सगरमाथा हाम्रो देशमा भएको नाताले र अहिले अब एक किसिमले कोइन्सिडेन्टली हामी नेपालीहरू न्युजिल्यान्डमा आएर बसेका छौँ, नेपाली न्युजिल्यान्डर भएका छौँ, हामी यहाँ विभिन्न किसिमले आफ्नो जीविका अथवा कुनै पढ्नको लागि अथवा कुनै व्यवसायको आस्पेक्टमा बसेको हिसाबले त्यो कन्टेक्स्टमा मनाउन जाँदैछौँ र विगत वर्षहरूमा पनि एभरेज डेहरू यहाँ आयोजना भएको थियो र यो वर्ष पनि हामीले यही मे 29 दिन यसपालि चाहिँ कोइन्सिडेन्टली शनिबार पनि परेको छ र हामीले मे 29 दिन यहाँ अकल्यान्डमा आयोजना गर्दैछौँ। अब यसको आयोजना गर्नुको पछाडि केही उद्देश्यहरू छन्, त्यसमा म थोरै प्रकाश पारौँ होला। अघि नै मैले भने अलिकति यो हाम्रो दुईजना सरेनमन हिलारी र तेन्जिङ नोर्गे शेर्पालाई उहाँहरूलाई सम्मान गर्ने एउटा यसको प्रमुख पाठ भयो। त्यस्तै चाहिँ उहाँहरूकै पच्चा पछ्याउँदै सगरमाथाको चुचुरोमा पुग्नुभएका न्युजिल्यान्डका व्यक्तित्वहरू क्लाइम्बरहरू र नेपाली क्लाइम्बरहरू, अहिले हाम्रो यहाँ नेपाली क्लाइम्बर शेर्पा दाजुभाइहरू पनि आउनुभएको छ, उहाँहरूलाई पनि एउटा रेस्पेक्ट र एक्नोलेज गर्ने एउटा अर्को अब्जेक्टिभ हो, उद्देश्य हो। र त्यसको साथसाथै यति गर्दै गर्दाखेरि नेपालमा माउन्टेनियरिङ टुरिज्म हाम्रो वान अफ द मेन सोर्स अफ रेभिन्यू हो हाम्रो गभर्मेन्टको र त्यो हाई भ्यालु टुरिज्म हो, त्यसलाई पनि कुनै किसिमले टेवा पुग्छ भने त्यसमा पनि हामीले थोरै सहयोग गर्ने हाम्रो उद्देश्य हो। यो बेसिकली पहिलादेखिको लिगेसी एभरेज डेहरूको अब्जेक्टिभ यो तिनवटा रहेछ र त्यसलाई हामीले कन्टिन्यू गरेका छौँ। र यसपालि चाहिँ हामीले एउटा के पनि कम्पोनेन्ट एभरेज डेको थप्या छौँ भन्नुहुन्छ भने खुमजुङको स्कुल स्थापना भएको 60 वार्षिक उत्सव रहेछ यो वर्ष. खुमजुङ स्कुल सर एडमन्ड हिलारीले स्टार्ट गर्नुभएको हो. यहाँहरूलाई अवगत गर्दै होला कि सर एडमन्ड हिलारीले उहाँको लाइफको सिग्निफिकेन्ट पार्ट एभरेस्ट सिजनमा पेन्ट गर्नुभएको छ, इन्भेस्ट गर्नुभएको छ, र उहाँले आफ्नै किताबमा पनि लेख्नुभएको छ आटोबायोग्राफीमा. हिमाल चढ्नुभन्दा पनि लाइफको एचिभमेन्ट उहाँले जब एभरेस्ट रिजनमा शेर्पा कम्युनिटीको लागि काम गर्नुभयो त्यो मेरो लाइफको ग्रेटेस्ट एचिभमेन्ट हो भनेर उहाँले ब्ल्याक एन्ड व्हाइटमा उहाँको किताबमा लेख्नु भएको छ.
हो, यो कुरा मैले पढ्न नपाए पनि सुनेको चाहिँ थिएँ राजी.
र त्यही लिगेसीलाई हामीले अलिकति रेस्पेक्ट पे गर्ने, सकेको सहयोग गर्ने कि भनेर थोरै हामीले फन्ड रेजिङको एउटा क्याम्पेन पनि गर्दैछौँ यो एभरेस्ट डेको पार्ट गरेर. र त्यसमा चाहिँ हामी सबै नेपालीहरूसँग $5 न्युजिल्यान्ड $5 रिक्वेस्ट गरेका छौँ. न्युजिल्यान्ड $5 किन भन्नुहुन्छ भने न्युजिल्यान्डको $5 हाम्रो सर एडमन्ड हिलारीको फेस छ, त्यसमा उहाँको फोटो छ, र एट द सेम टाइम आर्थिक भार पनि नपर्ने एउटा कफीको प्राइस जति पनि पर्दैन थियो $5. र हाम्रो उद्देश्य चाहिँ एकैजना अथवा थोरै साथीहरूबाट एक दुईवटा संस्थाबाट धेरै रिक्वेस्ट गर्ने भन्दा पनि यो सबै नेपालीमा आज यसको सन्देश जाओस् एभरेस्ट डेको, तेन्जिङ सर एडमन्ड हिलारीको बारेमा, र अलिकति हामीले जे गर्न खोज्दैछौँ त्यसको प्रमोसन पनि होस् र सबै नेपालीहरूसँग यही कार्यक्रमको सिलसिलामा चाहिँ एक्चुअली कन्ट्याक्ट पनि होस् यी उद्देश्य राखेर हामी अगाडि बढ्दैछौँ.
तपाईँले एभरेस्ट डे आयोजना गर्नुको उद्देश्य सान्दर्भिकता र महत्त्वबारे पनि प्रकाश पार्नु हो. अब यो पल्ट मनाउँदाखेरिको विशेषताहरू पनि अलिकति बताइदिनुहोस् न.
यसपालि हामीले केही भिन्न र नयाँ अलि इनोभेटिभ किसिमले गर्ने कि भनेर सुरुदेखि नै प्लान गरेको हो सिधै. र यही क्रममा तपाईँले यो गैरावासीय नेपाली सङ्घ न्युजिल्यान्डको फेसबुक पेज, जसलाई हामीले मेन कम्युनिकेसन प्लेटफर्मको रूपमा अहिले प्रयोग गरिरहेछौँ, त्यहाँ हामीले यो इभेन्टको एउटा पोस्टर राखेका छौँ. त्यहाँ तपाईँले हेर्नुभयो भने हाम्रो पार्टनर अर्गनाइजेसनहरूको लोगो देख्न सक्नुहुन्छ, र हामीले न्युजिल्यान्डभरिका सबै नेपाली सङ्घ संस्थाहरूसँग सहकार्य गरिरहेका छौँ. मलाई जहाँसम्म लाग्छ यो यसरी फर्मलै रूपमा एक्नोलेज गरेर लोगो नै राख्ने पोस्टरमा भनेको त्यो सिम्बोलिक मात्र होइन कि त्यसको पछाडि एउटा रिलेसनसिपको कुरा छ, अलिकति कनेक्सनको कुराहरू छ, र सबै साथीहरूलाई रिस्पेक्ट गरेर उहाँहरूसँग सहयोग लिएर सहकार्य गरेर कोलाबोरेटिभ मोडलमा हामी अगाडि बढिरहेछौँ. र यसमा चाहिँ हाम्रो दर्ता भएका INC संस्थाहरू, हाम्रो क्लबहरू, र इभन यहाँ अहिले हाम्रो ट्रस्टहरू छ, च्यारिटेबल ट्रस्टहरू, उहाँहरू सबै टोटल हामीसँग अहिले 32 संस्थाहरू जोडिन आउनु भएको छ, र उहाँहरूसँग हामीले सहकार्य गरेर अगाडि बढ्दैछौँ. यो मलाई जहाँसम्म लाग्छ यसको एउटा युनिक फिचर हो.
ओ राज्य, 32 संस्था जोडिन आउनु त व्यापक सहभागिता मान्नुपर्छ.
त्यस्तै अर्को अहिलेसम्म नभएको र यसलाई भन्न मिल्छ भने हिस्टोरिकली भनौँ, यसरी हिमालयन ट्रस्ट जस्तो यहाँको कुनै एउटा एन्टिटीसँग र नेपाल सरकार, हाम्रो MSC नेपाल सरकारकै पार्ट माने मैले, यसरी सहकार्य गरेको गैरावासीय नेपाली सङ्घ न्युजिल्यान्डले यो पनि पहिलोपल्ट हो.
यो संयुक्त कोलाबोरेसनबारे अलि बढी जानकारी गराइदिनुहोस् न.
यसमा गेस्टको रूपमा हाम्रो एम्बेसी र अरू यहाँको संस्थाहरू र यहाँको डिग्निटेजहरूलाई चाहिँ पहिलाको हाम्रो अग्रज साथीहरूले गर्नुभएको कार्यक्रममा निम्तो दिइएको थियो. मैले भन्न चाहेको चाहिँ यसरी सह आयोजक नै भएर एउटा जोइन्टली प्रेजेन्टेड बाई भनेर हामीले जाने हिसाबले चाहिँ यो पहिलो कोलाबोरेसन हो भनेर भन्न चाहेको, र हामी यसमा धेरै खुसी पनि छौँ, र साथसाथै हामीले यसलाई एकदमै रेस्पोन्सिबली हेरेका पनि छौँ. यसमा अब गैरावासीयको मात्र यो कार्यक्रम भएन, हामी सबैको कार्यक्रम हो, र हामीले काम गर्दै गर्दाखेरि एउटा उत्तरदायी रूपमा यो सबै साथीहरूको बिहाफमा हामी छौँ यहाँ भनेर यसलाई अलिकति सेन्सिटिभ रूपमा लिएर त्यसरी अगाडि बढिरहेछौँ. कार्यक्रम डेलिभर गर्ने त एउटा मेन इभेन्ट भइहाल्यो दाइ, त्यो हाम्रो मेन रेस्पोन्सिबिलिटी हो. एट द सेम टाइम चाहिँ यस्तो अलिकति ब्रडर गोलहरू राखेर हामी अगाडि बढेका छौँ, र मेरो हिसाबले, म संयोजकको हिसाबले चाहिँ हामी आफ्नो ठाउँमा आफ्नो काम गरेर आफ्नो लोकल कम्युनिटीलाई सर्भ गरिरहेका छौँ हाम्रो कम्युनिटी संस्थाहरूले, तर यस्तो नेसनल इस्युहरूमा, नेसनल इभेन्टमा मलाई लाग्छ एभरेस्ट डे यहाँको नेपालीहरूको एउटा प्राइडकै यो एउटा इभेन्ट हो जुन किसिमले हामीले गरिरहेका छौँ, त्यस्तो काममा चाहिँ हामी एकै ठाउँमा आउन सक्छौँ, उभिएर पनि सामूहिक रूपमा यसलाई प्रस्तुत गर्न सक्छौँ भन्ने एउटा यो सायद एक्जाम्पल बनोस्, नजिर बनोस्, र भविष्यमा चाहियो भने यस्तै काममा इमर्जेन्सीमा होस् अथवा राम्रो काममा होस् हामी यसरी सँगै जुटेर अगाडि बढ्न सकौँ भन्ने चाहिँ यो मेरो एकदमै एकदमै भित्र मनदेखि आएको यो काम गर्दै गर्दाखेरिको विचार हो।
जरुर पनि सही कुरा हो राज्य।
र अहिलेसम्म हामीले सहकार्य गरेको सङ्घ संस्थाको साथीहरू लिडरहरूबाट एकदमै पोजिटिभ एकदमै इन्करेजिङ हामीले फिडब्याक पाएछौँ। सबैले हामीलाई भन्नुहुनु भएको छ हामीले के गर्नु पर्यो हामीलाई प्लिज भन्नुहोस् भन्नुहुनु भएको छ, र साथीहरूसँग जुन जुन ठाउँमा जस्तो किसिमको सहकार्य गर्न सकिन्छ हामीले गरिरहेका छौँ, सहयोग मागिरहेका छौँ र त्यसरी अगाडि बढिरहेका छौँ। र यसमा यो साथी दाइ यसको युनिकनेसकै एउटा पार्टमा चाहिँ अलिकति अगाडि पनि सहकार्य हुन सक्ने कि जस्तो पोसिबिलिटीहरू देखिएको छ, त्यो डिल अहिले सिल नभइकन अहिले अनाउन्स नगरौँ होला। हाम्रो फोकस, टोटल फोकस अहिले यो कार्यक्रम डेलिभरी गर्नेमा छ 29 को। त्यसपछि ग्रेजुअली हामी बस्छौँ यसमा के गर्न सकिन्छ, फेरि हामी एकदम रियालिस्टिक पनि हुनुपर्छ, त्यसलाई डेलिभर गर्न सक्नु पर्यो। त्यो हिसाबले फेरि यो संस्थागत काम भएकोले संस्थागत रूपमा निर्णय गर्नुपर्ने हुन्छ, त्यो हामीले एकदम एक्नोलेज गर्नुपर्छ, विचार गर्नुपर्छ र त्यसरी चाहिँ। तर ह्याभिङ सेड द्याट, एउटा सानो मैले तपाईँलाई एक्जाम्पलै चाहिँ दिन सक्छु। 2023 सालमा यो एभरेस्टमा चुचुरोमा पुगेको, सुरुमा भने मैले 1953 पुगेको हो, भनेपछि 70 वर्ष हुन्छ। त्यो 70 वर्षको उपलक्ष्यमा चाहिँ हिमालयन ट्रस्टसँगै मिलेर अलिकति यसपालि हामीलाई एकदमै समय पनि कम भयो, वास्तवमा भन्नुहुन्छ भने यो स्केलको यसरी राम्रो कार्यक्रम गर्ने हो भने यो 5 हप्ता भनेको साह्रै छोटो समय हो, एकदमै छोटो समय हो। हामी प्रयास गरिरहेछौँ, वी आर डुइङ आवर बेस्ट। 2023 को लागि हामीसँग इनफ समय छ, त्यसलाई चाहिँ अब अलिकति ग्रान्ड स्केलमै र अलिकति राम्रो प्रभाव पर्ने गरिकन आयोजना गर्ने भन्ने हाम्रो प्रिलिमिनरी कुरा भएको छ। त्यसमा अगेन एग्री गर्न बाँकी छ, आइ एम स्योर हामी त्यसमा एकदमै किन छौँ, गइरहेको छ नेपालीसँग एकदम किन छ, अनि हामीले अहिले आयोजक कमिटीमा पनि यो कुराहरू गरेका छौँ, त्यहाँ पनि साथीहरू एकदम उत्साहित हुनुहुन्छ। अब यसलाई चाहिँ एउटा ट्यान्जिबल ठाउँमा चाहिँ लानु बाँकी छ, त्यो हामी भिजिट गर्छौँ, त्यो हामी रिभिजिट गर्छौँ यो कार्यक्रम सकेपछि।
अब अन्तमा राज्य एउटा महत्त्वपूर्ण प्रश्न भनौँ, आर्थिक व्यवहार अर्थात् खर्च सम्बन्धी फन्ड रेजिङको सम्बन्धमा सबै नेपालीहरूबाट $5 कन्ट्रिब्युसन एक्सपेक्ट गरिएको कुरा पनि गर्नुभयो, त्यस्तै यो कार्यक्रम सम्पन्न गर्दाखेरि लाग्ने खर्चहरू र यो फन्ड रेजिङबाट उठेको पैसा कता जान्छ, केमा खर्च हुन्छ, पारदर्शिताको लागि भनौँ यी बारे पनि बताइदिनुहोस् न।
दाइ धन्यवाद, एकदम यो प्र्याक्टिकल क्वेसन सोध्नुभयो तपाईँले, यो एकदम इम्पोर्टेन्ट पनि छ। सबैभन्दा पहिला मैले त्यो फन्ड रेजिङको आस्पेक्ट चाहिँ यहाँनिर प्रकाश पार्न चाहे। फन्ड रेजिङमा हामीले एउटा टार्गेट बनाएका छौँ, एकदम राम्रो टार्गेट छ, 8,848 सगरमाथाको उचाइ बराबर डलर हामीले सङ्कलन गर्ने, र सङ्कलन भएको 100% त्यो फन्ड रेजिङको लागि भनेर हामीले जुन सङ्कलन गरेका छौँ, $5 जुन रिक्वेस्ट गरेका छौँ इच हाम्रो नेपाली कमिटी मेम्बरबाट, त्यो हामी सम्पूर्ण रूपमा 100% यो हिमालयन ट्रस्टलाई ह्यान्ड ओभर गर्छौँ। फन्ड रेजिङको पार्ट चाहिँ त्यो भयो। र सायद तपाईँहरूले तपाईँ बस्नुभएको लोकेसनमा सहरमा तपाईँहरूको साथीहरूबाट, त्यहाँ संस्थाका साथीहरूबाट अथवा आफ्नो नेटवर्कको साथीहरूबाट यसको बारेमा ढिलो चाँडो रिक्वेस्ट चाहिँ नि अथवा अनुरोध भन्नुहोस् जानकारी चाहिँ प्राप्त गर्नुहुनेछ। त्यस्तै गैर आवश्यक नेपाली सङ्घ न्युजिल्यान्डले आफैले पनि सकेसम्म साथीहरूलाई रिच आउट गर्ने प्रयास भइरहेको छ। हामी अहिले चाहिँ नि यो कार्यक्रम आयोजना गर्ने हिसाबले इनिसियल यो फ्रेमवर्क तयार पार्ने, कम्युनिकेसन गर्ने, हाम्रो पार्टनर साथीहरूलाई कम्युनिकेसन गर्ने, गेस्टहरूलाई कम्युनिकेसन गर्ने स्टेज हाम्रो सकिने लागेको छ। अब हामी अलिकति प्रोएक्टिभली चाहिँ अब यो फन्ड रेजिङमा आउँछौँ। अब त्यो अर्को पार्ट तपाईँले भन्नुभयो जुन आयोजना खर्च एकदमै इम्पोर्टेन्ट, जस्तो हामीले जुन हाम्रो नेपाली संस्थाहरूसँग सहकार्य गर्दैछौँ कार्यक्रम आयोजना गर्नको लागि, उहाँहरूबाट हामीले कुनै पनि फाइनेन्सियल एक्सपेक्टेसन राखेका छैनौँ, भने मतलब कार्यक्रम आयोजना गर्नलाई, हल बुक गर्नलाई, यो आदि इत्यादि त्यहाँको अरू कस्ट मिट गर्नलाई हामीले हाम्रो नेपाली संस्थाहरूबाट कुनै पनि आर्थिक सहयोगको अपेक्षा राखेका छैनौँ। अब त्यो कहाँबाट आउँछ त कस्ट भन्दाखेरि, हामीले गैर आवश्यक नेपाली सङ्घले एक हिसाबले लिड गरिरहेका भएर अन बिहाफ अफ अर्गनाइजर्स एक्सप्लोर गरिरहेका छौँ स्पोन्सरसिपका अपर्च्युनिटीहरू, एकदमै लागिरहेछौँ हामी। हाम्रो गैर आवश्यक नेपाली सङ्घ न्युजिल्यान्डका कोषाध्यक्षले लिड गर्दै हुनुहुन्छ फन्ड रेजिङलाई, र हामी टिम छौँ, हामी एकदम बिजनेस कम्युनिटीहरूमा गएर इन्डिभिजुअल साथीहरू कहाँ गएर त्यसलाई चाहिँ अगाडि बढाइरहेका छौँ र त्यसको साथसाथै चाहिएको खण्डमा गएर अवश्य नेपाली सँगसँगै अलिकति रिजर्भ पनि छ पऱ्यो भने त्यो हामी युटिलाइज गर्छौँ तर म संयोजकको हिसाबले चाहिँ मेरो टार्गेट भनेको यो कार्यक्रम आयोजना गर्दाखेरि कस्ट न्युट्रल एटलिस्ट ब्रेक इभन होइन एटलिस्ट ब्रेक इभनमा गर्ने भन्ने छ हेर्दै जाउँ हामी लागि परेका छौँ सक्सेस डिपेन्ड्स अन लट अफ फ्याक्टर्स तर हाम्रो एम चाहिँ त्यो छ त्यही
हस् यहाँ आएर एभरेस्ट डे सेलिब्रेसनको सम्बन्धमा पारदर्शी छोटो मिठो ढङ्गबाट यति बताइदिनु हो हामी सबैलाई जानकारी प्राप्त हो यसको लागि राज महर्जनजी तपाईँलाई धेरै धेरै धन्यवाद राजी तपाईँ यहाँ कुराकानीको लागि हाम्रो स्टुडियोसम्म आइपुगिहाल्नु भएको छ यस अवसरमा यहाँलाई लागेको कुनै एउटा म्युजिक अथवा गीत सङ्गीत केही छ भने भन्नुहोस् हामी त्यो बजाइदिन्छौँ
सिजदाई धेरै धन्यवाद यो अलिक सिरियस कुरा भयो जस्तो लाग्यो अलिकति लाइट हार्टेड बनाऊ यसलाई धन्यवाद यो अफरको लागि दाई एउटा अवश्य म एउटा रिक्वेस्ट गर्न चाहन्छु यो गीत चाहिँ अथवा यो ट्र्याक हो हाम्रो अनिल शाही नेपाली गिटारिस्ट हुनुहुन्छ उहाँको एउटा ट्र्याक म रिक्वेस्ट गर्न चाहन्छु त्यो अगाडि अलिकति त्यो ट्र्याकको थोरै यो सगरमाथासँग पनि रिलेटेड अलिकति स्टोरी मैले यहाँ भन्न चाहे निकै अगाडि सेभेन्टिजमा मेरो बुवा थामे हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो र त्यो थामे हाइड्रो पावर चाहिँ पछि एउटा ग्लेसियल आउटबर्स्ट भएर पुरै बगाएको रहेछ र उहाँहरू चाहिँ टिम उहाँहरूको टिम चाहिँ त्यतिखेरको स्विस प्रोजेक्ट भन्ने भन्नुहुन्थ्यो टिम चाहिँ नि बचेर हामी आएको भन्नुहुन्थ्यो र सगरमाथा रिजनमा बसेर आउनुभएको भएर हामी फोटो हेर्थ्यौँ हामी र त्यहाँको स्टोरीहरू हामीलाई सुनाउनुहुन्थ्यो यो गीत चाहिँ नि बुवाले घरमा यसो गुनगुनाउनुहुन्थ्यो यो गीत निकै पुरानो गीत हो तर अनिल शाहीले यसलाई अलिकति मोडर्न ट्विस्ट गरेर फ्युजन भर्जनमा राख्नुभएको छ र मलाई लाग्छ यो गीतले सायद अलिकति यो ओल्ड जेनेरेसनबाट न्यू जेनेरेसनको ट्रान्जिसनलाई पनि झल्काउँछ कि जस्तो लाग्छ मलाई र यो गीतको टाइटल छ भिज्यो तिम्रो रातो पछ्यौरी दाइले यो बजाइदिनु भएमा म धेरै आभार हुने थिएँ र यसका साथै दाइ अहिले नेपालमा यो पेन्डेमिकको अलिकति सिरियस स्प्रेडिङ भइरहेको अवस्थामा अलिकति मैले घरमा र नेपाललाई पनि यही गीतको थ्रुबाट सम्झिन चाहे
हो राज्य हामीलाई अहिले सबैलाई चिन्ताको विषय भएको छ कोरोनाबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको र मृत्यु दर पनि बढिरहेकोले हामी सचेत हुनलाई हाम्रा परिवारजनलाई सजग हुनलाई सावधानी अप्नाउनलाई र संयमित हुनलाई हामीले उहाँहरूलाई रिक्वेस्ट गरिरहनु पर्छ यसैबीच नेपालमा कोरोनाको संक्रमण बढेसँगै राजनीतिक खिचातानी पनि बढिरहेको छ आउँदो वैशाख 27 गते अर्थात् मेको 10 तारिक सोमबारका दिन सदनमा वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि मतदान हुने भएको छ जबकि सबै सरकार राजनीतिक पार्टीहरू लगायत अहिले कोरोनासँग लड्नुपर्ने बेलामा शक्ति र कुर्सीको लागि लडिरहनु विडम्बना हो समय दिएर हामीलाई यति संवाद गर्ने अवसर दिनुभयो यसको लागि राज महर्जनजीलाई धन्यवाद दिँदै उहाँको फरमाइस अनुसार अनिल शाहीले गाउनु भएको यो गीतको ट्र्याक यहाँहरू समक्ष राख्दै आजको कार्यक्रमबाट म श्रीधर बस्नेत विदा माग्दछु नमस्ते
listen.